This is Radio Adelaide on digital radio, online and 101.5 FM. It's now time for Yuba Sansar, a look at the Bhutanese youth world in Nepali, presented by the Bhutanese Association of South Australia.
जाग लम्क चम्काए नौजवान हो जागेर लम्केर चम्केर होइन एकदम हामी युवा संसारको फर्काइमा बस्नुभएको सम्पूर्ण श्रोताहरूलाई संसारभरमा होइन युवा संसारमा युवा संसारलाई पर्खेर बसिरहनु भएको सम्पूर्ण श्रोताहरूलाई युवा संसारमा स्वागत गर्दै आज हामी उपस्थित भइरहेका छौँ
तपाईँको साथमा छु मुलक सफल
त्यसै गरी म गङ्गा अधिकारी
हजुर कार्यक्रममा युवा संसार आउने गर्दछ प्रत्येक हप्ताको आइतबार 5:30 6:30 साढे पाँचदेखि साढे छसम्म पूर्ण एक घन्टा तपाईँले सुन्न सक्नुहुनेछ यो चाहिँ तपाईँले सुन्दै हुनुहुन्छ रेडियो एडिलेड अन डिजिटल रेडियो अनलाइन एन्ड 101.5 FM
त्यसै गरी तपाईँले यदि संसारभर जहाँ खै सुन्दै हुनुहुन्छ यदि हामीलाई लाइभ सुन्न चाहनुहुन्छ भने तपाईँले हामीलाई रेडियो डट एडलेट डट
यस यस रेडियो डट एडलेट डट
एडियोमा गएर तपाईँले हामीलाई लाइभ सुन्न सक्नुहुन्छ होइन कोही कोही बेला मुख यस्तो मिस्टेक हुन्छ होइन त्यसै गरी तपाईँले यदि हामीलाई अहिले सुनिराख्नु भएको छ एडलेटमा हुनुहुन्छ भने तपाईँले हामीलाई 101.5 FM सुनिराख्नु भएको छ त्यसै गरी यदि तपाईँले आज सुन्न सक्नु भएन फुर्सदको समय मिलाएर सुन्न चाहनुहुन्छ भने फुर्सदको समयमा गएर तपाईँले हामीलाई युवा संसार अथवा त्यसै गरी त्यसले युवा संसार तपाईँले जुन एउटा वेबसाइट निकाल्नुहुन्छ होइन त्यहाँनिर गएर टाइप गरेर पनि तपाईँले हामीलाई सुन्न सक्नुहुन्छ त्यति मात्र होइन युवा संसारको फेसबुक पनि छँदैछ होइन युवा संसारको फेसबुकमा पनि हामीले अपलोड गर्ने गरेको छौँ त्यहाँ गएर पनि तपाईँले हामीलाई तपाईँको छुटेको एपिसोडहरू सुन्न सक्नुहुन्छ त्यति मात्र कहाँ हो र तपाईँले हामीलाई होइन मोबाइलमा गएर तपाईँको स्मार्टफोन अथवा आइफोनमा गएर तपाईँले आइट्युन्समा युवा संसार डायल गर्ने टाइप गर्नुभयो भने पनि तपाईँले हामीलाई सुन्न सक्नुहुन्छ
यी तपाईँ हाम्रो यो युवा संसार रेडियो कार्यक्रम कसरी सुन्ने भन्ने हामीले तरिकाहरू दियौँ तर आज यो कार्यक्रममा हामी कस्ता कुराहरू कस्ता खुराक लिएर आएका छौँ कस्तो कुरा प्रस्तुत गर्नेछौँ भन्ने पनि जानकारी दिन्छौँ हामी आज कार्यक्रममा आज हामी सदा झैँ न्युज यानि के भइरहेको छ त अहिलेको संसारमा भन्ने सम्बन्धमा हामी जानकारी दिनेछौँ त्यसै गरेर चाहिँ कार्यक्रममा हामी प्रस्तुत गर्नेछौँ एउटा अन्तर्वार्ता जुन चाहिँ भर्खरै मात्र एल्बम निकालेका अथवा करिब एक वर्षभित्रमा एल्बम रिलिज गर्नुभएको छ युएसको एकजना साथीले त्यो सम्बन्धी पनि हामी चर्चा परिचर्चा एउटा छोटो अन्तर्वार्ता तपाईँलाई सुनाउनेछौँ
गीत सङ्गीत हामीसँग छँदैछ तपाईँलाई सुनाउनुको लागि होइन त्यति मात्र होइन हामीसँग कतिवटा हेल्थ टिप्सहरू टिप्स पनि नभन्नु होइन हेल्थको बारेमा हामीले सानो जानकारी लिएर आएको छौँ तपाईँलाई त्यति मात्र नभएर यदि तपाईँले अहिले गर्मीको याम छ होइन गर्मी लागिरहेको छ अस्ट्रेलियामा भनौँ यो अमेरिकामा त पुरा हिउँ परेको देखिरहेको थियौँ होइन तर अस्ट्रेलियामा चाहिँ एकदम गर्मीको याममा बगैँचामा बसेर शीतल कसरी खाने बगैँचा किन चाहिन्छ भन्ने त्यस्तो खालको सानो टिप्स पनि हामीले लिएर आएको
छौँ अनि अर्को कुरा नि गङ्गा जस्तै अब हामीले जस्तै यो कार्यक्रम सुरु गरिएको छ होइन मङ्सिर लागिसकेको छ सायद मङ्सिरको पहिलो हप्तातिर होला हामी
पक्का पनि आज नोभेम्बर 23 हो होइन त्यसै गरी मङ्सिर 7 गते
त्यही त नेपालतिर चाहिँ अहिले सायद अलिक जाडो पनि छ होइन जाडोको बेलामा मङ्सिरको बेलामा अलिकति बेहरू पनि चल्ने गर्छ बे मात्रै होइन यहाँ अरू कुरा पनि छन् जस्तै दाई गर्ने चलन पनि हुन्छ मङ्सिरमा धान थन्क्याउने हुन्छ होइन अब दाई गर्ने कसरी गर्थे त दाई भनेको के रहेछ भन्ने सवालमा तपाईँले अझ जानकारीको लागि यो गीतबाट धेरै मनोरञ्जन लिन सक्नुहुनेछ र दाईबाट दो भन्दै चाहिँ दाई खेल्ने चाहिँ जस्तै अब गोरु एउटा मियोमा चाहिँ बाँधेर वरिपरि घुमाउने अनि पछाडिबाट चाहिँ गोरुलाई चाहिँ विशेष गरेर चाहिँ खेद्ने होइन
अनि
कुदाउने अथवा बाँधेको हुन्छ र वरिपरि घुम्ने गर्छन् र वरिपरि घुम्दा चाहिँ अनि बिचमा धान जुन परालमा रहेको धानहरू हुन्छ नि त्यसलाई चाहिँ कुल्चेर चाहिँ झार्ने क्या धान त्यो चाहिँ कस्तो रहेछ त भन्ने यो गीतले पक्कै पनि अझ जानकारी दिन्छ जस्तो भन्ने मलाई विश्वास लागेको छ सुरुवात गरौँ यो मङ्सिरको महिना आयो भन्ने बोलको गीतबाट चाहिँ यो एउटा लोकगीत टाइपको गीत छ सुरुमै त यो गीत
आजका दैरेलाई मेरो भाइ बरादो हो घिउका चोइली
हजुर दाई बरादो यो ज्यादा नै राम्रो लोकप्रिय गीत हुन गएको छ अहिले यो मङ्सिरको महिनामा. जस्तै हामीले टिपिकल केही शब्दहरू पनि यहाँनिर सुन्यौँ, खलो जाँची धान चाहिँ कुट्ने होइन, अथवा दाई गर्ने मियो जस्तो शब्द, अनिकाल. अनिकाल त अब प्राय सबैले धेरै सुनेको पनि हुन्छ. त्यो एउटा स्थान मलाई अलिअलि याद छ होइन, त्यो चाहिँ स्थान त्यहाँ चाहिँ मजाले लिपेर चिल्लो बनाएर चाहिँ त्यहाँ धानमा चाहिँ मैला अलिकति नआओस् होइन, मैला नआओस् भनेर धान त्यो चाहिँ एउटा खेत बारीको चाहिँ सेन्टरमा जहाँ चाहिँ धानहरू बोकेर ल्याउने होइन, कलेक्ट गर्ने, त्यहाँ कुन्यु बनाइन्छ एउटा घर जस्तो होइन. कुन्यु देखेको छ? कुन्यु गङ्गाले देखेको छ? कुन्यु हाँसेको मात्रै भने चाहिँ देखेको छैन नि होइन, देखेको भने पनि मलाई थाहा छ नेपालमा कता कता टिपिकल कता कता ठाउँमा पनि देखेको हुनसक्छ होइन, त्यो एक किसिमको घर जस्तो बनाइन्छ र त्यो खलोमा चाहिँ धानहरू धान कुट्ने, धानलाई चाहिँ एक किसिमको भनौँ न लक्ष्मीले बास गर्छन् खलोमा भन्छन् होइन, त्यसरी चाहिँ गर्ने गरिन्छ. त्यो दाइबरो दाइबरदो त्यस्तै गरेर हामीले के सुन्यौँ भन्दा अखानो भन्ने पनि सुन्यौँ, त्यो शब्दहरू होइन, जहाँ चाहिँ पराललाई उठाउने, पराल फ्याँक्ने एउटा एक किसिमको लोहोरो. यो विषयमा त अब फेरि पनि हामी चर्चा गर्छौँ होइन, अहिले नै नगरे पनि अरू बेलामा यस्ता टिपिकल शब्दहरूको गीत भनेर मैले चर्चा गर्न खोजेको मात्रै हो. र कार्यक्रममा हामीले सुरु गरिसकेका छौँ एउटा गीतबाट, मङ्सिरको गीत, र भने
टिपिकल
शब्द त्यसलाई चाहिँ हामीले विशेष गरेर जोड्न खोजेको ती शब्दहरूको सवालले गर्दाखेरि. अब भने सुरु गरौँ समाचार, यानि कि यो समाचार रहेको छ विश्वभरिका ताजा खबरहरू, सुरु गर्दैछन् गङ्गाबाट.
भारत र अस्ट्रेलिया बीच मंगलबार आतंकवाद विरूद्ध सहयोग र आर्थिक विकास लगायत पाँच सम्झौता भएका छन्, तर आणविक ऊर्जा बत्तीका लागि अस्ट्रेलियासँग युरेनियन खरिद सम्झौता गर्ने मोदीको चाहना भने पछि धकेलिएको छ. जी ट्वेन्टी राष्ट्रको ब्रिजबेनमा भएको सम्मेलनमा भाग लिन आएका भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी र अस्ट्रेलियाले प्रधानमन्त्री टोनी एबटले सम्झौतामा हस्ताक्षर गरे. मोदीले मंगलबार नै राजधानी क्यानबेरामा अस्ट्रेलियाको संसदको संयुक्त सत्रमा सम्बोधन गरेका थिए. उनले आतंकवाद, मनी ल्याण्डरिङ, लागू पदार्थ र हतियार तस्करीमा नियन्त्रण गर्नुपर्ने आवश्यकतामा जोड़ दिँदै दुवै देशबीच सुदृढ रक्षा सहयोग हुनुपर्ने औल्याए.
थाइल्याण्डका एकजना रेडियोकर्मी 49 वर्षीय खतवतलाई राजाको मानहानि गरेको आरोपमा एक सैनिक अदालतले 5 वर्षको जेल सजाय तोकेको छ। उनीमाथि सो अभियोग लगाई छानबिन शुरू भएको थियो। उनले विदेशमा समेत पुग्ने गरी अनलाइन रेडियो कार्यक्रम सञ्चालन गर्ने गर्दथे। रेडियोमा प्रस्तुत गरिएको समाचार र कार्यक्रममा राजाको मानहानि भएको भन्दै ती पत्रकारलाई उक्त अभियोग लगाइएको थियो। थाइल्याण्डमा राजा रानी युवराज सहित राजपरिवारका सदस्यमाथि यस्तो मानहानि गरिएमा उनीहरूमाथि बढ़ीमा 15 वर्षसम्म जेल सजाय हुने कानूनी प्रावधान छ।
भारतमा हत्याका आरोपी एक विवादित सन्त 63 वर्षीय रामपाललाई बुधबार राति प्रहरीले आश्रमबाट पक्राउ गरेको छ। प्रहरीद्वारा उपस्थित गराइएका ती बाबालाई पंजाब र हरियाणा हाईकोर्टले बिहिबार 28 नोभेम्बरसम्मका लागि न्यायिक हिरासतमा पठाएको छ। आफ्नै एक आश्रममा सन् 2006 झडपपछि भएको एक हत्यामा संलग्न रहेको उनीमाथि अभियोग छ। त्यतिबेला उक्त आरोपलाई अस्वीकारेका यी बाबा जमानतमा रिहा भएका थिए। त्यसपछि उनी विभिन्न निहुमा लगातार अदालतको अवहेलना गर्दै सुनवाईका लागि उपस्थित हुन मानिरहेका थिएनन्। उनले 63 पटक अदालतले उपस्थित हुन पठाएको आदेशको अपेक्षा गरेका थिए। न्यायाधीशहरूले त्यसपछि ती गुरूलाई पक्राउ गर्न अनिच्छा देखाएको आरोप लगाउँदै राज्य सरकारको आलोचना गरेका थिए। उनलाई शुक्रबारसम्म जसरी पनि अदालतमा उपस्थित गराउन सरकारलाई अल्टिमेटम दिएको थियो।
अहिले भनेको समाचारमा 63 पटक नभएर 43 पटक सच्याइएको छ। भूटान प्रहरीका अधिकृतहरू पहिलो पटक अन्तर्राष्ट्रिय शान्ति मिशनमा भाग लिन हिँडेका छन्। भूटान प्रहरीका 5 पुरूष र 1 महिला अधिकृतहरू 1 वर्ष लामो युनाइटेड नेसन मिशन इन लेबेरिया अनमिलमा भर्ती भएका छन्। एक विशेष कार्यक्रमका बीच राजा जिग्मे खेसर नामगेल वाङचुक र प्रधानमन्त्री छिरिङ तोबगेले ती प्रहरी अधिकृतहरूलाई थिम्पूमा विदा गरे। राम्रो आचरण र नैतिकताका साथ काम गरेर देशको गौरव राख्न ती प्रहरी जवानलाई राजाले अनुरोध गरेका थिए।
भूटानको गत सालको कुल गृहस्थ उत्पादन र उत्पादन 2% बढ़ेको छ, तर सरकारले भने आफ्नो कार्यकालको औसत आर्थिक वृद्धि दर 10% राख्ने दावी गरेको छ। प्रधानमन्त्री छिरिङ थोप्गेले न्यून आर्थिक वृद्धि दरका कारण अघिल्लो सरकार भएको दावी गरे। भूटान जस्तो सानो अर्थतन्त्रका लागि 2% वृद्धि राम्रो संकेत नहुने उनको दावी थियो। भारतीय मुद्राको समस्या, बढ्दो ऋण, यातायातमा वृद्धि तथा निर्यातमा कमीका कारण आर्थिक वृद्धि दरमा सुधार हुन नसकेको उनको ठहर थियो।
भूटानी शरणार्थी अगुवा एनवी गिरीले भूटानी शरणार्थीको मुद्दा काठमाडौँमा हुन लागेको आउँदो सार्क शिखर सम्मेलनमा समेट्न अनुरोध गरेका छन्। मुख्य सार्क सम्मेलन पूर्व हुने जनसार्क सम्मेलनको उद्घाटन समारोहलाई सम्बोधन गर्दै उनले सो कुरा बताएका हुन्। उनले सार्क राष्ट्रहरूले भूटानी शरणार्थी समस्यालाई व्यवस्था गरेको गुनासो गरे। नेपालमा शरण लिएर बसेका भूटानी मध्ये 90% तेस्रो देश पुगिसकेकाले रहनेहरूले रहलले चाहिँ भूटान फिर्न पाउनुपर्ने उनको माग थियो। प्रवासमा रहेका राजनैतिक दलहरूले भूटानको राजनैतिक गतिविधिमा संलग्न हुन पाए मात्र भूटानमा सच्चा प्रजातन्त्र आउने उनको दावी थियो। भोलि सम्पन्न समापन हुने जनसार्कमा भूटान, नेपाल, भारत, पाकिस्तान, अफगानिस्तान, श्रीलंका, मालदिव्स र बंगलादेशका 7,000+ नेपाल तथा अधिकार कर्मीहरूले भाग लिएका थिए। भूटानी शरणार्थीको तर्फबाट गिरीका साथै पेमा टेन्जिङ, तोम अधिकारी, कमल प्रसाद खोइराला र कर्म जोपछु सहभागी भएका थिए।
अमेरिकामा बस्ने भूटानीहरूले पहिलो पटक भूटानी शरणार्थीका बारेमा अमेरिकी सांसदहरूलाई औपचारिक जानकारी गराएका छन्। अमेरिकाको 10 राज्यका 14 शहरमा बस्ने 27 भूटानीहरूले वाशिङटन डीसी पुगेर युएस स्टेट डिपार्टमेन्ट, सिनेट अफिसियल र कंग्रेसका सदस्यहरूलाई शरणार्थी समस्याको दिगो समाधान निकाल्न अनुरोध गरे। उनीहरूलाई पुनर्स्थापित भूटानीहरूले भोग्नु परेका समस्याहरूबारे पनि जानकारी गराइएको थियो। भुटनिस अमेरिकन एसोसिएसन अफ फिलाडेल्फियाका चेयरम्यान मानव माधव माधव शर्मा, भुटानी महिला अधिकार कर्मी मंगला शर्मा, भुटानी मनोचिकित्सक डाक्टर छविलाल शर्मा, राजनीतिक कर्मी नारद अधिकारी र परङ्कुश सुबेडी लगायत भुटानी अगुवाहरूले भुटानमा भइरहेको मानव अधिकार हनन, राजनैतिक अपारदर्शिता अनि पुनस्थापना पछि भुटानीले भोग्नु परेको मानसिक, आर्थिक, सांस्कृतिक र भाषिक समस्याका बारेमा विस्तृत जानकारी गराएका हुन्। भुटानमा प्रधानमन्त्री विकासका लागि प्रजातान्त्रिक विकासका लागि भुटान अमेरिका कूटनैतिक सम्बन्ध स्थापना गर्नुपर्ने बारेमा पनि उनीहरूले जोड़ दिएका थिए।
हजुर, अब कार्यक्रममा भने अर्को एउटा गीत मंसिर सम्बन्धी नै रहेको छ, पक्कै पनि मनोरञ्जन लिन सक्छ।
बेन्डिगो ब्याङ्क र भुटनिस अस्ट्रेलियन एसोसिएसन अफ साउथ अस्ट्रेलिया बासाले संयुक्त रूपमा भुटनिस कम्युनिटीको लागि एउटा विशेष भेटघाट कार्यक्रम रहेको छ। बेन्डिगो ब्याङ्ककै कार्यालयमा 63 जोन स्ट्रिट सल्सबरीमा यो रहेको छ। नोभेम्बर 29 तारिक शनिबारको दिन 12:30 दुई बजीसम्म र त्यतिखेर चाहिँ तपाईँले बेन्डिगो ब्याङ्कबाट प्राप्त हुने होम लोनको बारेमा जानकारी दिन सक्नुहुन्छ। त्यसको लागि ब्रान्च म्यानेजर जुलिटिलीले आफै उपस्थित हुनेहुनेछ त्यहाँ र तपाईँलाई जानकारी दिनुहुनेछ। तपाईँले यदि उहाँसँग कन्ट्याक्ट गर्न चाहनुहुन्छ भने पनि तपाईँले सम्पर्क गर्न सक्नुहुन्छ जुलिटिलीलाई, ब्रान्च म्यानेजर जुलिटिलीलाई, र तपाईँले होम लोनको बारेमा थप जानकारी दिन सक्नुहुन्छ। उहाँको फोन नम्बर रहेको छ 0409113996 अथवा फेरि म भन्छु 0409113996। जुली टिली इमेल रहेको छ juli@bendigo.com.au।
हजुर, कार्यक्रममा तपाईँलाई फेरि पनि स्वागत गर्न चाहन्छु। भर्खरै तपाईँले एउटा भनौँ न भर्खरै हुन लागिरहेको चाहिँ एउटा जानकारी तपाईँले प्राप्त गर्नुभयो,
त्योभन्दा अगाडि
बिर्सिनै नहुने कुरा छ,
बिर्सिनै नहुने कुरा। त्योभन्दा पहिला चाहिँ एकदम गीतमा चाहिँ लोक के भनिरहेको थियो भने मङ्सिरमा जाडो छ वैशाखमा गरौँला वाटेभर होइन, तर मङ्सिरमा चाहिँ कसरी जाडो भयो, अहिले त मङ्सिर 7 गते आयौँ भनेर चाहिँ यस्तो गर्मी छ।
अनि नेपालमा बनेको गीत हो नि त, त्यसरी हेर्नु पर्यो नि। नेपालमा अहिले जाडो र मङ्सिरको महिनामा चाहिँ ज्यादा बिहे हुने चलन, त्यसै गरेर मङ्सिरमा जाडो छ र वैशाखमा चाहिँ बिहे गरौँला न भन्ने कुरा थियो। तर अब अस्ट्रेलिया भनेपछि सायद मङ्सिरमै गरम छ, मङ्सिरमै बिहे गर्नुपर्ने अथवा मङ्सिरकै बेलामा चाहिँ यो गीतले चाहिँ अलिकति जोड दिनुपर्छ जस्तो जनाएको छैन त अस्ट्रेलियाको केसमा कुरा गर्ने भनेदेखि।
अस्ट्रेलिया केसमा हो भने त नगर्नु नि, अब किनभने मङ्सिरमा त गर्मी हुन्छ होइन,
अनि नेपालको केसमा मङ्सिरमा जाडो छ नगर्नु,
किनभने जाडोमा गर्नु भनेको छ नि त
मङ्सिरमा जाडोमा गरौँ तर फेरि भएन इनकेस कट हो भने चाहिँ वैशाखमा भन्ने कुरा पनि छ नि त त्यहाँ होइन त्यही गीतमा। ओके, गीतको हामीले सिलसिला जोड्न खोजेको चाहिँ मङ्सिरको समय छ, विशेष गरेर चाहिँ हाम्रो कल्चर अनुसार चाहिँ विवाह पर्वको रूपमा चाहिँ ज्यादा यो महिनालाई चाहिँ मनाइने गरिन्छ। अघि त्योभन्दा अगाडि एउटा दाई बरदो भन्ने दाईको बारेमा पनि मङ्सिरकै बारेमा कुरा गर्यौँ।
यसै सिलसिलामा यदि तपाईँले तपाईँको परिवारबाट अथवा तपाईँको साथीभाइ यदि कसैले पनि यही मङ्सिर महिना विवाह गर्दै हुनुहुन्छ भने युवा संसारको टिमबाट एकदम होइन धेरै धेरै शुभकामना पनि भन्न चाहन्छु।
धेरै 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 एकदमै शुभकामना हाम्रो हृदयबाटै तपाईँहरूलाई। र अब भने कार्यक्रममा एउटा सामग्री हामी लिएर आएका छौँ, औषधि बिना पनि बाँच्न सिकौँ भन्ने एउटा जनशीर्षकमा रहेको छ, त्यो विषयमा हामी आज चर्चा गर्दैछौँ। आधुनिक जीवनशैलीमा औषधि सबैलाई प्रिय छ, चटक्क खायो होइन औषधि खायो जाती भइहाल्छ, एकछिन हेडेक भयो भने पनि औषधि खायो शान्त भइहाल्छ भन्ने छ नि त,
त्यही त
हस्पिटल गयो भएन भने यसो किनो प्यानाडोल अथवा हुन्छ कि होइन। केही मानिस सासाना पीडाबाट बस्न पनि औषधि सेवन गरिहाल्छन्। अहिलेको व्यस्त जीवनशैलीमा सबै क्षणभरमै पीडाबाट छुटकारा चाहन्छन् र चिकित्सकसँग सल्लाह नलिई औषधि सेवन गर्छन्। कोही तत्काल भनौँ न फिजिसियन कहाँ जान्छन् डाक्टरहरूसँग होइन भेटघाट गर्नको लागि, औषधिबाट टाढा रहन सकिँदैन तर पनि केही रोगबाट बिना औषधि पनि छुटकारा प्राप्त गर्न सकिन्छ,
जुन चाहिँ हामी तपाईँहरूलाई पक्का पनि सेयर गर्नेवाला छौँ।
हजुर,
जस्तै फर्स्टमा भन्नुपर्दा जस्तै हाम्रो हातहरू होइन, अब हामीले किचनमा काम गर्छौँ विशेष गरी गर्ल्सहरू भनिन्छ नि, अब एउटा स्टिग्माटाइज होइन गर्ल्सहरू किचनमा काम गर्छ भने त अहिले त सबैजनाले काम गर्छ होइन, त्यस्तो पहिलाको जस्तो छैन, तर किचनमा काम गर्दा भयो जहीँ पनि तपाईँले अब जस्तै बारबिक्यू खाँदा भयो भनौँ न, विशेष अहिलेको एकदम फेसन होइन, अनि खाँदाखेरि यदि तपाईँहरूको हात चाहिँ पोल्यो अथवा डढ्यो र तपाईँलाई एकदम पोल्यो भने त्यतिखेर चाहिँ के गर्ने भन्ने कुरामा चाहिँ के छ भने, तपाईँलाई यदि त्यस्तो भएको खण्डमा चाहिँ तपाईँ किचनमा हुनुहुन्छ भने किचनको ठ्याक्कै त्यहीँनिर हुन्छ पानी होइन, चिसो पानीमा 15-20 मिनटसम्म चिसो पानीमा हात थाप्नुभयो, जहाँ पोलेको छ त्यो थापिराख्नुभयो भने त्यस पछाडि तपाईँलाई जुन पोलेको डढेको जुन एउटा फोका उठ्ने छ नि होइन, त्यो डढेर त्यो नहुन सक्छ भनेर भनिएको छ। त्यसै गरी यदि तपाईँले हाम्रो सबैको घरमा घिउकुमारीहरू छ होइन, घिउकुमारी लगाउनु भयो भने पनि त्यसबाट जुन असर पर्छ होइन, त्यसबाट चाहिँ अलिकति बस्न सकिन्छ भन्ने एउटा हाम्रो घरेलु औषधि भनौँ न होइन, एउटा केमिकल औषधि नचलाएर चाहिँ घरेलु औषधि हो भन्ने चलन छ।
त्यसै गरेर अर्को कुरा चाहिँ तपाईँले अर्को कुरा पनि सेयर गरिहालौँ होइन, बरफले सेक्नुपर्ने हुन्छ कति ठाउँमा, पीडा भएको ठाउँमा चाहिँ पीडा भएको स्थानमा बरफले सेक्नुपर्छ, यसबाट धेरै हदसम्म राहत मिल्छ। एउटा रुमालमा बरफको टुक्रा बेरेर वा कुनै प्लास्टिक भनौँ न ब्यागमा, विशेष गरेर हामीले फ्रिजमा राख्ने एउटा एक किसिमको ब्याग पनि पाइन्छ होइन, त्यसमा पानी भरेर सेक्नुपर्छ,
आइस
ब्याग भन्छ हजुर, त्यसो गर्दा पनि सन्चो नभए कोल्ड भनौँ न ड्रिङ्क्सको चिसो बोतलले पनि सेक्न सकिन्छ यदि हामीसँग आइस ब्यागहरू छैन, बरफहरू यदि छैन त्यतिखेर भनेदेखि हुनसक्छ हामीसँग कोकहरू विभिन्न खालका ड्रिङ्क्सहरू होइन चिसो छ भने त्यसले पनि सेक्दा अलिकति राहत हुने रहेछ।
यसै सिलसिलामा लोक के भएको थियो भने अस्ति भर्खर भलिबल टुर्नामेन्ट भएको थियो होइन, भलिबल टुर्नामेन्ट खेल्दाखेरि धेरै वर्षसम्म भलिबल नखेलेर होला सायद मेरो हातमा यस्तो धेरै दाग बसेको थियो हुन्छ नि त्यो ब्रुज भएको थियो, भन्नुको मतलब त्यो रातो बसेको थियो होइन, यति धेरै रातो बसेको थियो त्यो चाहिँ अब म औषधि खानुको लागि हस्पिटल त गइनँ होइन, यति ठुलो डर लाग्दै भएको थियो होइन, मैले साथीहरूलाई फोटो पनि सेयर गरेर बाँडेको थिएँ यस्तो भइरहेको छ मेरो भनेर, मतलब हाम्रै साथी सर्कलमा। त त्यति बेला चाहिँ के गरेँ मैले भने अब आइस ब्याग त मेरोमा थिएन त्यति तुरन्त त अब थिएन मसँग राखेको, त्यस्तो म प्रिपेयर थिइनँ होइन, तर त्यति बेला मैले के गरेँ भने पानी चाहिँ बटलमा हालेँ होइन, पानी बटलमा हालेर चाहिँ जुन माथि डिफ्रिज हुन्छ नि डिफ्रिजमा हालेर चाहिँ आइस बनाएको थियो, त्यो आइस बटलले चाहिँ मैले एभ्री डे बेलुका बेलुका सुत्नुभन्दा अगाडि अथवा बिहान जतिखेर टाइम पाएँ मैले होइन, त्यति बेला चाहिँ त्यो आइसले सेकेर त्यो ब्रुस सबै गयो कि
भनेपछि यो प्र्याक्टिकल भर्खर मात्रै भएको होइन, हिजो अस्तिको खेलमा होइन भलिबल खेलमा विनर भएको पनि अब जानकारी भएको थियो है, त्यसको लागि फेरि पनि हामी बधाई दिन चाहन्छु। यो प्रसङ्ग आयो नि त, अर्को कुरा चाहिँ हामीले कुनै कुरा पीडा हुँदाखेरि भने सकारात्मक सोच हुनु अति आवश्यक रहेछ, कुनै पनि मानिस एक्लो भए मनमा कुरा खेल्न थाल्छ, त्यसैले एक्लो भए राम्रो कुरा सोच्नु सम्झनुपर्छ, पछिल्लो पटक भएको रमाइलो कुनै घटना सम्झनुपर्छ, त्यसै गरी भावी योजनाका बारेमा पनि सोच्नुपर्छ, कुनै खास साथी श्रीमान वा सन्तानका साथमा भएको अनुभव गर्नुपर्छ, यसो गर्दा पीडामा भनौँ न खुसीका क्षणहरू सम्झिनु भयो भने पीडामा केही राहत हुन सक्छ, र अर्को कुरा चाहिँ व्यायाम पनि अति आवश्यक रहेछ, व्यायाम गर्नु
त्यो माथि जुन हामीले अघि भर्खर कुरा गऱ्यौँ नि होइन, जस्तै एम्टी माइन्ड इज डेभिल्स वर्क छ भन्छ नि होइन, जुन हामीले यदि दिमाग चाहिँ एकदम खुला राख्यो केही छैन दिमागमा फ्री छ भने चाहिँ हामीले के हुन्छ नेगेटिभिटी आउँछ दिमागमा होइन, त्यही कारणले चाहिँ हामीले नेगेटिभिटीबाट चाहिँ दिमाग डाइभर्ट गर्नुको लागि चाहिँ होइन, जुन हाम्रो दिमागमा नेगेटिभिटी जब बढ्दै जान्छ हामीलाई एकदम मानसिक सन्तुलन चाहिँ त्यही यो पिराम हुनसक्छ होइन, त्यही कारणले चाहिँ हामीले त्यहाँबाट बस्नुको लागि चाहिँ जहिले पनि आफ्नो माइन्डलाई एकदम बिजी राख्ने, बिजी राख्ने भन्दाखेरि माइन्डलाई थकाउने खालको बिजी राख्ने होइन होइन, आफै नै अब एक्टिभिटिजहरू गरेर भयो होइन, पढेर भयो, के गर्नु मनपर्छ आफूलाई, आफ्नो पेयर कुरा जे छ त्यो गरेर भए पनि आफ्नो माइन्डलाई चाहिँ एकदम बिजी राख्यो भने चाहिँ जुन त्यो नकारात्मक सोचाइहरू हुन्छ त्योबाट बस्न सकिन्छ भनेर चाहिँ रिसर्चहरूले पनि भनेको छ।
एकदमै राम्रो, हामीले यो जानकारी तपाईँले लिएर पनि यसको भनौँ न यसलाई यो सकारात्मक सोचतिर चाहिँ तपाईँले अघि बढ्नुभयो भने पक्कै पनि धेरै कुराहरूमा सुधार आउन सक्छ, यदि तपाईँको सोचलाई चाहिँ त्यस्तो नकारात्मक सोच मात्रै जाने गरेको छ भनेदेखि। अर्को कुरा व्यायाम गर्नुपर्दछ, पक्कै पनि धेरै कुराहरू धेरै धेरै भनौँ विराम हुँदा हुन्छ र विभिन्न कारणबाट पनि बस्नको लागि चाहिँ औषधिभन्दा पनि एक्सर्साइजलाई चाहिँ ज्यादै नै महत्त्वपूर्ण दिइन्छ, व्यायामलाई आफ्नो जीवनको हिस्सा बनाउन सक्यो भनेदेखि धेरै रोगबाट चाहिँ हामी बस्न सकिन्छ। त्यसै गरेर पीडाबाट ध्यान हटाउनु पनि एकदमै महत्त्वपूर्ण कुरा हुन्छ, जस्तै पीडा हल्का फुल्का भए टिभी हेरेर तथा कुनै गेम खेलेर ध्यान अन्यत्र मोड्न सकिन्छ, नजिकका आफन्त तथा साथीभाइसँग फोनमा कुरा गर्न सकिन्छ, मन परेको सङ्गीत सुनेर पनि ध्यान अन्यत्र मोड्न सकिन्छ।
अर्को त्यसै गरी अर्को के भनेको छ भने यदि तपाईँलाई पीडा भएको छ भने, यदि तपाईँलाई मेन्टल स्ट्रेस भएको छ भने होइन, जे पनि होस् तपाईँलाई एकदम अहिले गाह्रो भइरहेको छ होइन, त्यो अवस्थामा चाहिँ के भन्छ भने खास सास लिनुपर्छ भन्छ, खास लास सास लिनुपर्छ भन्नुको मतलब चाहिँ तपाईँले यदि जहाँ कहीँ पनि हुनुहुन्छ तपाईँलाई एकदम स्ट्रेस भइरहेको छ, तपाईँ इक्जामको अगाडि जानुभएको छ होइन, इक्जाम सुरु हुन आँटेको छ, यानि कि तपाईँ रेडियोको अगाडि बोल्न सक्नु आँटिराख्नु भएको छ, यानि कि तपाईँ एउटा मासमा अगाडि बोलिराख्नु भएको छ, यानि कि तपाईँलाई घरमा अलिकति स्ट्रेस भइरहेको छ होइन, आफ्नो आफ्नो प्रब्लम हुन्छ नि त, त्यति बेला यदि तपाईँले चाहिँ त्यस्तो स्थितिमा चाहिँ तपाईँले लामो लामो सास फेरेर डिप ब्रिदिङ भन्छ नि अङ्ग्रेजीमा भन्दा होइन, डिप ब्रिदिङ एक्सर्साइज नाकबाट सास भित्र लिएर मुखबाट सास फेरेर एक दुईचोटि चाहिँ मजाले कन्सन्ट्रेट गरेर गऱ्यो भने चाहिँ त्यो पीडाबाट मुक्त हुन सकिन्छ भनेर भनेको छ। त्यसो गर्दाखेरि चाहिँ ब्लड सर्कुलेसन राम्रो हुन्छ होइन, जुन हामीलाई एकदम स्ट्रेस भएर दिमागमा पुगिरहेको हुँदैन नि त होइन, स्ट्रेस भइसकेपछि ब्लड सर्कुलेसन अलिकति डिस्टर्ब हुनसक्छ, अक्सिजन राम्ररी पुग्न सकेको हुँदैन, त्यही कारणले चाहिँ यदि हामीले डिप ब्रिदिङ गऱ्यो अथवा होइन खास यसरी सास लामो लामो सास फेर नाकबाट र लिएर मुखबाट निकाल्यो भने चाहिँ राम्रो हुन सक्छ भनेर भनिएको छ।
हजुर, यी थिए आज हामीले सकेसम्म जानकारी दिने प्रयास गरेका छौँ। यी त केही कुराहरू मात्रै भए, यति मात्र भएन, सानो मात्रै भयो होइन, धेरै कुराहरू हामीले यस्ता कुराहरूबाट बच्न सकिन्छ, भनौँ न औषधिबाट टाढा रहन सक्ने यी उपायहरू भएका छन्। तपाईँलाई पनि धेरै कुराहरू थाहा हुनसक्छ। र अब भने कार्यक्रममा अर्को एउटा गीत प्रस्तुत गर्ने बेला भएको छ। यो गीत चाहिँ एउटा आधुनिक गीत रहेको छ। यो गीतमा आवाज दिनुभएको छ आनन्द कार्कीले। सुनौ यो गीत।
पहिलो चोटि पिउँदैछु पहिलो चोटि पिउँदैछु गई चला ज्यान कसम गई चला ज्यान कसम गई चला ज्यान दिल फोरी मेट्दैछु दिले फोरी मेट्दैछु निष्ठुरीको नाम कसम गए चला जा कसम गए चला जा अजनबी भयो माया अजनबी भयो माया अजनबी भयो माया अजनबी भयो माया सुर्ता गर्नै छाडे छाडे नशा संग जिंदगी को चोखो नाता गासे नशा संग जिंदगी को चोखो नाता गासे एउटे चिट्ठी बाकी थियो एउटे चिट्ठी बाकी थियो आगो लाए खाम कसम गए चला जा कसम गए चला जा आज बाट मेरो नया जन्म सुरु भाछा आज बाट मेरो नया आज बाट मेरो नया आज बाट मेरो नया आज बाट मेरो नया जन्म सुरु भाछा आँसु भन्दा पानी धेरै रगत रक्सी भाछा आँसु भन्दा पानी धेरै रगत रक्सी भाछा प्याला माथि राख्छु हजुर प्याला माथि राख्छु हजुर दिलको संयोता कसम चला जा जसम गए जाला जा कसम
हजुर कसम गए जाला ज्यान बोलको गीत ज्यादै नै एक किसिमको भनौँ न यो पीडामा परेको गीत जस्तो हामीले भर्खरै मात्रै सुन्यौं आनन्द कार्कीको आवाजमा रहेको यो गीत र कार्यक्रममा हामी बेर नगरिकन प्रस्तुत गर्दैछौ एउटा अन्तर्वार्ता जुन चाहिँ हाम्रो सहकर्मी साथी इन्द्र अधिकारीले लिनुभएको यो इन्टरभ्यू छ. उहाँ युवा गायक युएसमा रहनुहुन्छ. सम्पूर्ण जानकारी त तपाईँले यो अन्तर्वार्तै प्राप्त गर्न सक्नुहुनेछ. सुनौ यो इन्टरभ्यू.
यो संसारको अर्को अङ्कमा हामीले एकजना गायकलाई निम्त्याएको छौँ आजको कुराकानीमा. गत साल मात्रै गत साल नभनौँ यही सालको सुरुतिर जनवरीतिर एउटा नयाँ एल्बम पहिलो आफ्नो एल्बम पहिलो पाइला लिएर बजारमा आउनुभएका एकजना अमेरिकावासी भुटानी गायक शिव माप्छन हामीसँग हुनुहुन्छ अहिले. शिव माप्छनजी तपाईँलाई यो संसार कार्यक्रममा स्वागत छ.
धन्यवाद इन्द्रजी जुन एउटा युवा संसार कार्यक्रममा मलाई एउटा सम्झेर दूरीले निकै टाढो भए पनि समयको एउटा निकै व्यस्त समयको बावजुद पनि मलाई सम्झिदिनु भयो. यहाँलाई पनि धन्यवाद दिन चाहन्छु.
यहाँको अहिले जिन्दगी कसरी बितिरहेको छ, खास गरी यो म्युजिक क्षेत्रमा कसरी समय दिनुहुन्छ, कति समय दिनुहुन्छ, कसरी मिलाउनुहुन्छ?
म्युजिक कसरी चलिरहेछ भने अब पोहोर मात्र मेरो पोहोर नभनौ अब पोहोर यही सालको
सुरुतिर
मेरो पहिलो पाइला नामक एउटा मेरो डेब्यू एल्बम बजारमा आएको थियो र त्यसको साथसाथै मैले एउटा तत्कालीन मैले एउटा म्युजिक भिडियो पनि निकालेँ गन गन मादल भन्ने. त्यो एकदमै सबै श्रोताहरूले एकदमै मन पराइदिनु भयो. त्यसपछि अहिले हालसालै पनि मेरो भर्खरै गत साता मेरो एउटा म्युजिक भिडियो फेरि पनि बजारमा आएको छ. त्यसको विमोचन भइसकेको छ, रिलिज भइसकेको छ. त्यो चाहिँ जुन कि एउटा डुएट गीत थियो, त्यो गायिका श्रेयसी चेम्जोङ लिम्बू उहाँ नेपाल काठमाडौँबाट हुनुहुन्छ, उहाँसँग मैले एउटा गीत गाएको थिएँ र त्यो डुएट गीत अहिले भर्खरै पनि त्यसको म्युजिक भिडियो आएको छ र सबैजना श्रोताहरूले हेरिदिनु भयो, सुनिदिनु भयो र सबैले राम्रो प्रतिक्रिया दिनुभएको छ र हालचालै पनि जे होस् कन्सर्टहरू भइरहन्छ अन्त म्युजिक भिडियोको कामहरू भइरहेको छ र कहिलेकाहीँ अब छुट्टीको समयमा रियाजहरू गरिरहन्छु. जे होस् म्युजिकमा म टच भइरहेको छु.
तपाईँको म्युजिकसँगको सम्बन्ध कहिलेदेखि सुरु भएको हो खासै?
खासै इन्द्रजी यो निकै लामो कहानी छ. कक्षा तिनमा पढ्थेँ म, 11-12 वर्षको थिएँ त्यतिखेर. जे होस् उहाँ जिप्स स्कुलमा कार्यक्रमहरू भइरहन्थ्यो, सांस्कृतिक कार्यक्रमहरू, स्कुल कम्पिटिसन 16 सङ्ग थियो त्यतिखेर. मलाई एउटा गीत तयारी गर्नु भनेर एउटा मलाई शिक्षकहरूले शिक्षिकाहरूले चाहिँ अवसर दिनुभयो. त्यतिखेर अगाडिदेखि नै म अलिअलि गीतहरू गुनगुनाउँथेँ, गीतहरू सुनिरहन्थेँ रेडियो नेपालमा. त्यतिखेर एफएमहरू खुलेको थिएन सायद. गीतलाई एकदमै मन पराउँथेँ, गीत एकदमै सुन्न रुचाउँथेँ, गाउन पनि रुचाउँथेँ र म क्लास हुँदै जे होस् फ्री समयमा शिक्षकहरूले गीत गाउन लाउँदाखेरि म अलिकति अगाडि सरेर म गीत गाउन रुचाउँथेँ र मेरो स्वर सबैले मन पराउनुहुन्थ्यो. कक्षा 3 नै म गीत गाउन थाल्थेँ. त्यस पछाडिको हल समय 7-8 हुँदा अलिकति मैले जे होस् अलिकति म्युजिकहरू सिक्न मन पर्यो र घरैमा पनि र अलिकति मैले प्रशिक्षण पनि लिएँ सङ्गीतको. त्यस पछाडि साथसाथै म एकदमै जे होस् पहिलादेखि नै म अलिकति टचमै छु म्युजिकसँग.
तपाईँको यो म्युजिक एल्बम म्युजिकको रूपमा चाहिँ श्रोताहरूले सुन्ने गरी तपाईँको आफ्नो एल्बम अमेरिका पुगेर मात्रै निक्लियो, नेपालमा हुँदाखेरि के समस्या थियो र त्यो तपाईँको भनौँ न कला बाहिर प्रस्फुट हुन सकेन?
राम्रै प्रश्न सोध्नुभयो इन्द्रजी. नेपालमा हुँदाखेरि हामीलाई एउटा म्युजिकको मात्रै समस्या थिएन, हामीलाई धेरै कुराको समस्या थियो. आर्थिक भयो, आर्थिक रूपले हामी कमजोरी भएको कारण हामीलाई म्युजिकमा मात्रै नभएर हामी खेलकुदमा अरू विभिन्न क्षेत्रहरूमा हाम्रा जुन एउटा त्यहाँ भुटानी शरणार्थी हामी थियौँ, हाम्रो एकदमै मल्टी ट्यालेन्टहरू एकदमै ट्यालेन्टहरू त्यहाँ धेरै हाम्रो साथीहरू हाम्रो समकालीन साथीहरू भयो, अग्रज दाजुहरू भयो र हाम्रो जुनियरहरूमा त्यस्ता प्रतिभाहरू धेरै थिए म्युजिकमा मात्रै नभए. भएर हामीलाई विभिन्न कोणबाट विभिन्न क्षेत्रमाबाट चाहिँ हामीलाई एकदम त्यहाँ अप्ठ्यारो थियो र हामीले म्युजिक हामीले केही पनि गर्न सकेको थिएनौँ र जब कि हामी एउटा अब हामी जुन एउटा हाम्रो थर्ड कन्ट्री सेटलमेन्ट भयो त्यस पछाडि हामी चाहिँ आफ्नै एउटा खुट्टामा हामीले उभिन सक्यौँ हामी आर्थिक रूपमा पनि हामी केही मात्रामा हामी अलिकति हाम्रो एउटा हामीले सुधार गर्ने हामीले एउटा मौका पायौँ र जे होस् थर्ड कन्ट्री सेटलमेन्ट भइसकेपछि चाहिँ जे होस् हाम्रो आर्थिक रूपमा पनि अलिकति हाम्रो सुधार आयो र अमेरिका आए पश्चात चाहिँ एउटा जे होस् मैले एउटा सोचेको कामहरू गर्नु पाएँ
आर्थिक रूपले अमेरिका आएपछि अलिकति सबल बनियो र भनौँ चाहेको जस्तो एल्बम निकाल्न सक्यो तर जियोग्राफीको हिसाबले अमेरिकामा बसेर नेपालमा सबै थोक गर्नुपर्ने यो जियोग्राफिकल डिस्टेन्सले कतिको अप्ठ्यारो पार्दो रहेछ
यो समयमा त्यति अप्ठ्यारो पार्दैन किनभने एउटा संसार एउटा साँगुरो भइसकेको छ हरेक कुराको हरेक तपाईँको हरेक टेक्नोलोजीहरू आइसकेको छन् होइन एउटा दूरीले अब अहिले हामी एउटा इक्जाम्पल ल्याउन तपाईँ हामी अब अहिले दूरीले कति टाढो छौँ र पनि अब हामी एउटा सँगै चाहिँ एउटा एउटै कुर्सीमा बसेर हामी गफ गरे जसरी हामी गफ गर्न सकिरहेको छौँ होइन त्यो दूरीले केही पनि त्यति साह्रो चाहिँ असर पार्दैन यदि हामीले सच्चा एउटा नेपाली म्युजिकलाई हामीले एउटा उत्थान गर्ने एउटा आँट र साहस पुग्यौँ भने दूरीले त्यति फरक पार्न सक्दैन इन्द्रजी
अमेरिका आएपछि मात्रै आर्थिक रूपमा सबल भएपछि मात्रै यो मेरो धोको पुरा गर्न सकेँ भन्नुभयो यो एउटा एल्बम निकाल्नलाई समग्रमा एउटा एल्बम निकाल्नलाई कति खर्च लाग्दो रहेछ कसरी मेन्टेन गर्न सक्नुभयो त्यो
खर्च अब जुन हामी एउटा नेपालमा हुनु पर्दाको एउटा नेपालमा बसेर सोच्दाखेरि त त्यो खर्च हामीले एउटा त्यो कल्पनाभन्दा बाहिरको कुरा आउँथ्यो अमेरिका आइसकेपछि अलिकति अब आफ्नै हिसाबले अलिकति कमाइयो र त्यो कमाइको हिसाबले चाहिँ अलिकति सेभ गरेर आफूले एउटा सोचेको काम चाहिँ हामीले पुर्याउन सकिन्छ र आर्थिक हिसाबले पनि हामी त्यति पछि परिँदैन हामीले एउटा अब चाहेको कामहरू गरेर नेपालमा काठमाडौँमा बसेर आफूले एउटा जुन साङ्गीतिक एल्बम गर्नको लागि त्यति गाह्रो परेन एउटा ठिक ठिकै एउटा जुन हुन्थ्यो अब एउटा जुन रूपले आर्थिक खर्च हुनु पर्थ्यो त्योभन्दा धेरै हुँदैन र आफ्नो आर्थिक अवस्थाले पनि झेल्न सकिन्छ त्यतिको
कस्ता कस्ता क्षेत्रमा बढी खर्च हुँदो रहेछ कुन कुन क्षेत्रमा म्युजिक निकाल्ने क्रममा त्यो प्रोसेसमा कुन कुन क्षेत्र हुँदो रहेछ आगामी दिनमा नयाँ कलाकार जसले चाहिँ फेरि एल्बम निकाल्ने म्युजिक भिडियो बनाउने चाहना राखेर बस्नुहुने आगामी दिनमा आउने कलाकारलाई चाहिँ कुन कुन क्षेत्रमा बढी ध्यान दिन तपाईँ सल्लाह दिनुहुन्छ
खास त अब म्युजिकको एउटा सिङ्गो एउटा गीत निस्कनको लागि त्यहाँ धेरैवटा प्रोसेसहरू हुन्छन् अब तपाईँको कम्पोज शब्द रचना सङ्गीत भयो त्यसको अरेन्जमेन्ट भयो एरेन्जमेन्ट भइसकेपछि त्यसको अब मिक्सिङ भन्छ मास्टरिङ भन्छ खास गरी जान्दाखेरि त्यति साह्रो चाहिँ अब धेरै खर्च हुँदैन गीतमा प्रोसेस चाहिँ जाँदाखेरि तर कतिपय अब हाम्रै अब भाइ बहिनीहरूले पनि अब यहाँबाट गीतहरू पठाउँदा नेपाल पठाउँदाखेरि एउटा चाहिँ कस्तो हुन्छ भने कतिवटा गीतहरू चाहिँ अब ठगी भएर एकदमै अब मान्छेहरूले चाहिँ पैसा अब कस्तो हुन्छ नि अलिकति अब जति लाग्नुपर्ने त्योभन्दा धेरै एक्सपेक्टेसन चाहिँ धेरै देखाइदिएर खर्चहरू धेरै भइरहेको हुन्छ तर खासै गर्नुपर्दा अब मेरो एल्बमको कुरा गर्नुपर्दा चाहिँ मैले प्राय गीतको चाहिँ लिरिक्स र कम्पोजहरू शब्द रचना सङ्गीतहरू म आफैले गरेको थिएँ र त्यसको लागि खर्च गर्नु परेन र कसैले चाहिँ अब गीतहरू अरूलाई लेख्न लगायो भने अरूलाई कम्पोज गर्न लगायो भने त्यसलाई फाल्टै खर्च हुन्छ होइन त्यसलाई फाल्टै खर्च छुट्याउनु पर्ने हुन्छ त्यसको पछाडि फेरि अब म्युजिक एरेन्जमेन्ट हुन्छ त्यसको लागि फाल्टै खर्च छुट्याउनु पर्ने हुन्छ र त्यसको लागि त्यति खर्च हुँदैन तर त्यस पछाडि पनि अझै अहिले अब म्युजिक भिडियोको जमाना छ म्युजिक भिडियो निकाल्नै पर्ने हुन्छ र त्यसको म्युजिक भिडियोको लागि चाहिँ अलिकति खर्च हुनसक्छ र खासै गरी आफूले मेन्टेन गरेर सबैसँग बुझेर अहिलेको बजारको भाउ अब कस्तो छ होइन आफूले अब कसैलाई अब रचना गर्न लायो अरे लिरिक्सहरू लेख्न लायो अरे कम्पोजहरू गर्न लायो अरे त्यसको लागि अलिकति खर्च हुने हो र आफैले कम्पोज गरेर आफूले लिरिक्स गरेर गर्ने हो भने त्यति खर्च हुँदैन होला सायद
यो म्युजिक भिडियो निकाल्ने क्रममा चाहिँ हाम्रो डायस्परामा बस्ने अधिकांश भुटनिस कलाकार जो चाहिँ नयाँ नयाँ म्युजिक भिडियो र एल्बमहरू निकालिरहनु भएको छ उहाँले अधिकांश रूपमा चाहिँ म्युजिक भिडियोमा नेपालको फिल्मी कलाकारलाई प्रयोग गरेको छ किन
जोसँग अनुभव छ उसैले नै राम्रो भूमिका निभाउने हुन्छ नेपालकै अब कलाकारहरूलाई युज गरेको किन त भन्दाखेरि मलाई चाहिँ कस्तो लाग्छ भने हाम्रै पनि छन् हाम्रै मान्छेहरू पनि छन् तर अनुभव लिँदैछन् भर्खर भर्खर अब तालिमहरू लिँदै हुनुहुन्छ उहाँहरूले के चाहिँ हुन्छ भने एक अर्को कुरा अब हामी चाहिँ अब जुन अब युरोपतिर हामी अमेरिकातिर छौँ अलिकति हाम्रो अब कामको व्यस्तताले गर्दाखेरि हामीसँग अलिक समय पनि कम हुन्छ एक कुरो अर्को कुरो अलिकति अनुभवहरू अलिकति कम हुन्छ जबकि हामीले अब नेपालका कलाकारहरूसँग नेपालका आर्टिस्टहरूसँग काम गर्दाखेरि चाहिँ उहाँहरूसँग प्रशस्त अब उहाँहरू त्यही फिल्ममा एकदम लागिरहनु भएको छ र उहाँहरूसँग अलिकति अनुभव पनि धेरै भएको कारणले गर्दा समय पनि धेरै भएको कारणले गर्दाखेरि सबै कुराको तालमेल चाहिँ अब उहाँ नेपालबाट चाहिँ अलिकति सुटेबल भएको कारणले गर्दाखेरि नै अब यहाँबाट चाहिँ पठाइन्छ जस्तो लाग्छ
तपाईँको म्युजिकको इन्ट्रेस्टको फेरि कुरा गरौँ तपाईँलाई कुन खालको म्युजिकहरू बढी मनपर्छ है तपाईँको यो एल्बममा मैले सबै गीत त सुनेको छुइनँ पहिलो पाइलाको तर केही केही गीत सुन्दाखेरि अलिकति मिक्स खालको एल्बम भन्न सबै खालको गीतहरू मिसाएर निकाले जस्तो एल्बम देखिन्छ
खास गरी इन्द्रजी मलाई सबै प्रकारको नै गीतहरू मनपर्छ मलाई जुन अब रक प्याटर्नको भयो पपहरू भयो फोक पपहरू भयो अलिकति रोमान्टिक सङहरू भयो मलाई सबै प्रकारकै गीतहरू मन परेको भएको कारणले नै मैले मेरो एल्बममा पनि सबै प्रकारको गीतहरू समावेश गरेको छु अलिकति फास्ट नम्बरको अलिकति क्लब सङ जस्तो अलिकति डिस्को टाइपको अन्त ऱ्यापहरू पनि युज भएको छ अन्त अलिकति माया प्रीतिको सङहरू पनि गीतहरू पनि मैले त्यहाँ समावेश गरेको छु र एउटा अलिकति फोक पपहरू टाइपको सबै प्रकारको नै मलाई वास्तवमा भन्नुपर्दा मलाई म्युजिक सबै प्रकारको नै मनपर्छ मलाई सबै प्रकारको गाउनु पनि मलाई रुचि छ रुचाउँछु भनौँ न
तपाईँलाई नेपाली साङ्गीतिक क्षेत्रको सबैभन्दा मनपर्ने गायक गायिकाको नाम भन्नुपर्दा कसको लिन चाहनुहुन्छ तपाईँ कोबाट बढी इन्सपायर हुनुभएको छ
म त खासै अब एकजना मात्रै भन्दा पनि म फर्स्टचोटि मैले नारायण गोपालको गीत सुनेको थिएँ र मैले फर्स्टचोटि जिन्दगीमा गाएको पनि नारायण गोपालकै गीत हो र म स्वर्गीय स्वर सम्राट नारायण गोपाललाई म एकदमै मन पराउँछु उहाँको आवाजलाई र पछिल्लो समयको गायक गायकहरू अहिले गायक गायिकाहरू पनि एकदमै राम्रो हुनुहुन्छ पछि पछिको अब पनि एकदमै मनपर्छ तर पहिलाको चाहिँ म जे होस् नारायण गोपाल अरुणा लामाको स्वरहरू धेरै मनपर्थ्यो
तपाईँको भविष्यको योजना भन्नुहोस् अब यो अमेरिकामा बसेर त म्युजिक क्षेत्रमा लागेर त खासै जिन्दगी चल्न सक्दैन आफ्नो जिन्दगी चलाउने भनेको आफ्नो व्यवसाय अर्कै हुनुपर्छ म्युजिक क्षेत्रलाई कसरी समय दिन सक्नुहुन्छ र भविष्यमा म्युजिक क्षेत्रलाई कसरी अघि बढाउने योजना छ तपाईँको
म्युजिक क्षेत्रमा केही गर्न सकिन्न भन्नु नै सकिँदैन होइन पछाडि अब कस्तो भन्छ भने अब यहाँ हामी नेपालीहरू पनि धेरै नै छौँ न्यू जेनेरेसनहरूले पनि अब बिस्तारै अब म्युजिकमा बिजी राखेको छन् नेपाली म्युजिक क्षेत्रमा र उहाँहरूलाई पनि एउटा चाहिँ एउटा जागरुक गर्ने चाहिँ एउटा हामीले कोसिस गर्नु पर्यो एउटा प्लेटफर्म बनाउन सक्नु पर्यो अब कस्तो छ भने हामी पनि अब धेरै अब म्युजिकको ग्रुपहरू छ अब जस्तै हामी अमेरिकामा पनि अहिले अमेरिका जर्जियामा हामी 2009 चाहिँ हामी आइपुगेको हो 2008 नै चाहिँ स्थापना भुटनिसहरूको चाहिँ स्थापना यहाँ बसोबास सुरु हुन थालेको र 2009 हामीले भुटनिस आर्टिस्ट अफ जर्जिया भन्ने एउटा संस्था खोलेको थियौँ त्यही संस्थाको मार्फत हामीले वर्षेनी चाहिँ अब वृहत रूपमा एकदमै ठुलो हामीले प्रोग्राम गर्दै आएको छौँ मेरो साङ्गीतिक भविष्यको योजनाहरू चाहिँ कस्तो छ भने जे होस् अब राम्रो राम्रो म्युजिकहरू क्रिएट गर्ने म आफै पनि गीत लेख्छु र त्यसलाई कम्पोज पनि गर्छु मेरो पहिलो पाइला एल्बममा मैले 5 गीत मेरै शब्द र मेरै कम्पोजमा राखेको छु र जे होस् मलाई कस्तो लाग्छ भने यति टाढो आइएको छ नेपाली भाषा आफ्नो संस्कृतितिर चाहिँ अब कस्तो भने भाषा संस्कृतिलाई एकदमै हामीले चाहिँ अब जगेडा गर्नुपर्छ जस्तो लाग्छ र त्यसको कारण चाहिँ हामीले एकदमै म्युजिकबाट चाहिँ एउटा जुन एउटा हाम्रो भाषा एउटा संस्कृति र आफ्नो एउटा पन जुन एउटा आफ्नो नेपाली भाषाको गीतहरू चाहिँ जोगाएर राख्नुपर्छ जस्तो लाग्छ र त्यही गीतहरूलाई चाहिँ फोकस गरेर चाहिँ हामीले अब म कस्तो भने एउटा गीतहरू बनाउनु मनपर्छ र जुन एउटा नयाँ जेनेरेसनहरूले चाहिँ आफ्नो गीतहरू सुनोस् मन परास् र त्यसलाई नै एउटा केरियर गरोस् जस्तो लाग्छ र
मलाई तपाईँले यो भन्दा भन्दै सुरुमा अलिकति भन्नुभयो यो भुटनिस आर्टिस्ट अफ जर्जियाको बारेमा कुरा गर्नुभयो डायस्परामा रिसेटलमेन्ट हुने ठाउँमध्ये धेरै मानिसहरू भेला भए पनि जर्जियामा जतिको कलाकारहरू चाहिँ अरूतिर त्यति धेरै जमघट भएका छैनन् त्यो आर्टिस्ट ग्रुपको बारेमा अलिकति भनिदिनुहोस् न श्रोताहरूलाई
हजुर ब्रिटिस आर्टिस्ट अफ जर्जिया मैले अघि पनि भनिहालेँ 2009 इस्टाब्लिस भएको हो र यहाँ सङ्ख्यामा अलिकति धेरै मात्रामा पनि हामी यहाँ भेला हुन सफल भयौँ यहाँ 2009 इस्टाब्लिस भयो र मेरा अग्रज दाजुहरू अन्त समकालीन साथीहरू पनि र मेरा जुनियर्सहरू पनि एकदमै सङ्गीतमा चाहिँ अग्रसर एकदमै इन्ट्रेस्ट राख्ने अन्त सङ्गीतमा अलिकति अब्बल ठहरिनेहरू यहाँ अब भेला हुनुभएछ
कतिजना हुनुहुन्छ तपाईहरु
यहाँ हामी धेरै नै छौँ किनभने अब भुटनिस आर्टिस्ट अफ जर्जिया एउटा संस्था नै हो होइन पपुलेसन अब त्यसको भुटनिस आर्टिस्ट अफ जर्जिया पनि लगभग हामी धेरै नै छौँ एकचोटि हामी हाम्रो टुर 2010 थियौँ हामी पेन्सिल्भेनियाको पिट्सबर्गमा गएको थियौँ त्यतिखेर हाम्रो अब म्युजिसियन भयो हामी अब गाउने गायक गायिका प्लस अब डान्सरहरू हामी जम्मा 27 जनाको भएको थियौँ। त्यतिखेर एउटा टुरमा हामी 27 जना थियौँ भने अब हाम्रो सबै अब मेम्बरहरू त हामी एकदमै धेरै नै मात्रामा छौँ हामी।
यति भनेर ठ्याक्कै भन्न सकिँदैन मेम्बरहरू एकदम बढी
भन्न सकिँदैन, किनभने अब जो पनि एउटा भुटनिस हो अथवा जो पनि एउटा ट्यालेन्ट भएको मान्छेलाई हामी वेलकम गर्छौँ र अब आउने जाने क्रम भइरहन्छ। कति अब चाहिँ अब आफ्नै व्यस्तताले गर्दाखेरि अब क्यारियर गर्न सक्दैन उहाँहरू जानुहुन्छ, र कति चाहिँ अब नयाँ अब जुनियर्सहरू आउनुहुन्छ उहाँहरूलाई हामी स्वागत गर्छौँ। त्यो त्यसको कारणले गर्दाखेरि हामी यति नै जना यति नै सङ्ख्या छौँ भनेर चाहिँ हामीले यकिन गर्न सकिन्न।
तपाईँको गीत सुन्ने श्रोताहरूको लागि केही छ सन्देश भने?
सबै जति पनि श्रोताहरूले मेरो एल्बम सुनिदिनु भयो एकदमै राम्रो प्रतिक्रिया दिनुभयो, मलाई कतिले फेसबुकमा मेसेज लेख्नुभयो त कतिले अब कल गरेर पनि कसैले मेसेजहरू लेख्नुभयो, एकदमै एप्रिसिएट गर्नुभयो र म यतिकै यति धेरै खुसी छु मेरो श्रोताहरूप्रति। होइन एउटा मैले यस्तो फिल भइरहेको छ जुन श्रोताहरूले मागे अनुसारै गीत चाहिँ पस्कन सफल भयो।
समयको लागि युवा संसार टिमको तर्फबाट म तपाईँलाई धेरै धेरै धन्यवाद दिन चाहन्छु र अब अन्त्यमा छुट्ने खेरमा तपाईँलाई एल्बमको कुनै एउटा मनपर्ने गीत भनिदिनुहोस्, कुन चाहिँ मनपर्छ तपाईँलाई त्यो गीत बजाउँछौँ हामी।
हजुर, ठिकै छ, मेरो एल्बमको पहिलो पाइला एल्बमको चित्ती चपारी त्यो मेरो गाउँ टाइटल सङ पनि हो, म मेरो सबै श्रोताहरूलाई म त्यही गीतबाट सम्झन चाहन्छु।
चितिज पारी त्यो मेरो गाउँ जन्मी हुर्की बढेको ठाउँ, चितिज पारी त्यो मेरो गाउँ जन्मी हुर्की बढेको ठाउँ, मैले हिँडेका पाइलाहरू मेटिएको छैन अरे, मैले खेल्ने चौताराहरू भत्किएको छैन अरे, मिठो मिठो याद बनि मिठो मिठो याद बनी सम्झना आइरहने हो, सम्झना आइरहने क्षितिज पारी त्यो मेरो गाउँ जन्मी हुर्की बढेको ठाउँ, चितिज पारी त्यो मेरो गाउँ जन्मी हुर्की बढेको ठाउँ।
हजुर श्रोता साथी, एकदमै धेरै हामी बात मार्दा मार्दै गफ गर्दा गर्दै हाम्रो टाइमले एकदमै डाँडा काटिसक्यो, आजलाई बिदा माग्नुपर्ने बेला भइसकेको छ हामीले। होइन, हामीले अरू पनि धेरै टिप्सहरू ल्याएको छ, त्यो आज हामीले तपाईँहरूसँग बाँड्न सकेनौँ, अर्को हप्ता पक्का पनि बाँड्ने हामी बाचा कस्तै। अब अहिलेलाई भने
हामी बिदा लिन्छौँ।
नमस्ते।
सकिएन भुल्न त्यो सधैँभरि।
कहिले पनि सकिएन भुल्न त्यो सधैँ भरि क्षितिज पारी त्यो मेरो गाउँ जन्मी हुर्की बढेको ठाउँ क्षितिज पारी त्यो मेरो गाउँ जन्मी हुर्की बढेको ठाउँ मैले हिँडेका पाइलाहरू मेटिएको छैन अरे मैले खेल्ने चौताराहरू भत्किएको छैन ए मिठो मिठो याद बनि मिठो मिठो याद बनि सम्झाइरहने ओ सम्झना आइरहने ओ सम्झना आइरहने ओ सम्झना आइरहने